नमस्कार। कार्यक्रम नालीबेली हरेक हप्ता तपाईँहरूले सुन्दै आउनु भएको समयमा नै उपस्थित भइसकेका छौँ। बिहान 8 देखि 8:30 बजेसम्म सुन्दै आउनु भएको कार्यक्रम नालीबेलीमा खास गरी विभिन्न व्यक्तित्वहरूले गरिरहेको राम्रो काम परिचयात्मक कार्यक्रम गर्ने गर्छौँ। र आज पनि हामीसँग एकजना व्यक्तित्व हुनुहुन्छ जसले चाहिँ सुदूरपश्चिमको दलित आन्दोलनमा आफ्ना तर्फबाट एकदमै ठुलो योगदानहरू पुर्याउनु भएको छ, अधिकार कर्मीका रूपमा पनि परिचित हुनुहुन्छ। स्वागत गर्न चाहन्छु कार्यक्रम नालीबेलीमा।
नमस्ते, म दशरथ ओड, मेरो जन्म थलो डडेलधुरा जिल्लाको देवल दिव्यपुर गाविस वार्ड नम्बर 3 कानाकोट, र मेरो एरियालाई विशेष गरी धेरै जसो जान्ने पिलकोट एरिया भन्न कारणले म दशरथ ओड पिलकोटी भन्न चाहन्छु आफूलाई।
दशरथजी, के गर्दै हुनुहुन्छ आज भोलि खास गरी यहाँले?
मेरो जीवनमा विशेष गरी उतार चढाव धेरै आए, के आफ्नै कारणले, के परिवारको कारणले, यसको सँगसँगै पनि म अहिले सङ्घर्ष गरिरहेको छु। पढे लेखेको व्यक्ति भन्न त नरुचाउँला, तर पनि अहिले म हाम्रो यही कञ्चनपुर जिल्लाको भेन्तर नगरपालिकामा एउटा लेखापढी व्यवसायीको रूपमा म काम गरिरहेको छु।
आफूलाई दलित अधिकार कर्मी भनेर चिनाउन चाहनुहुन्छ, के भनेर चिनाउन चाहनुहुन्छ तपाईँ आफूलाई?
विशेष गरी म श्रोताहरूलाई पहिलो अनुरोध के गर्न चाहन्छु भनेपछि, दशरथ पिलकोटी भनेको मान्छे चाहिँ जुन शुक्लाफाटा एफएमले आफ्नो स्वागत गरेर मलाई यहाँ स्टुडियोमा निम्ताउनु भएको छ, त्यसको लागि म शुक्लाफाटा एफएमप्रति एकदम आभारी छु। नेपालमा दलित आन्दोलन चलेको भनेकै तपाईँको विक्रम सम्वत 1972 सालदेखि सर्वदीप विश्वकर्माले चलाएका थिए बागलुङबाट, उहाँ स्वर्गीय भइसक्नुभयो, तर राणाकालदेखि चलिएको दलित आन्दोलन अहिले मलाई लाग्छ मेरो मापनमा र मेरो बुद्धि विवेकले भ्याएअनुसार यो शून्यमा छ। दलित आन्दोलनलाई अगाडि बढाउने अगुवाहरू कहिले राजाको पछि लागे, कहिले राणाको पछि लागे, कहिले प्रजातन्त्रको पछि लागे, यसको सँगसँगै कहिले एनजिओको पछि लागे, र हामीले सोफिस्तो रूपमा यो आन्दोलनलाई चलाउनका लागि अगुवाई गर्न सकेन भन्ने मलाई लाग्दछ।
दलित समुदायका सभासदहरू संविधान सभा पार्लियामेन्टमा पुगे, उहाँहरूले पनि केही परिवर्तनका कुराहरू त गरेको छौँ भनेर जुन अभिव्यक्ति दिनुहुन्छ, कतिको सहमत हुनुहुन्छ तपाईँ एउटा दलित अधिकार कर्मीका रूपमा?
विशेष गरी म दलित आन्दोलनमा लागेकै भनेको 2056 सालमा म एउटा मास्टर भन्ने हैसियतले कञ्चनपुरमा झरेको, र मेरो जीवनको लगभग 18 वर्ष पहाडमा बित्यो, डडेलधुराको देवल दिव्यपुर गाविसमा बित्यो, र म एसएलसी पास गरिसकेँ 2056 सालमा। तराई झरिसकेपछि यहाँको माहौलमा मैले डेरा खोज्ने क्रमदेखि लिएर जातीय विभेद गरियो, मान्छे हेर्दा हट्टाकट्टा छ, पढ लेखेको छ, क्याम्पस पढ्न आए मान्छे चाहिँ शान्तिनो होइन, तर जहाँ सोद्धाखेरि त्यहाँ दलित भन्ने भएपछि हामीलाई डेरासम्म मिलेन। यही भुमरीमा लाग्दाखेरि म पुरानो कुरा पनि कोट्याउन चाहन्छु, सुदूरपश्चिमको उतिखेरको आन्दोलनको रूपमा आन्दोलनकर्ताको रूपमा तपाईँको एनडी प्रकाश चटौत र भीमदत्त पन्त लागेका थिए, र त्यसको सिको गर्दै 2036 सालको जन्मसङ्ग्रहको मेरो बुवासँग तारेन्द्र चटौल लेखेका केही कविताहरू रहेछन्। ती कविताहरू पढ्दा पढ्दै म पनि काङ्ग्रेस पार्टी नै राम्रो हो कि भन्ने सोचेर काङ्ग्रेसको नेवी सङ्घको विद्यार्थी सङ्गठनबाट लागेर 2055 सालमा म पढेको विद्यालय अहिले देवल दिव्यपुर उच्च मावि भइसक्यो, त्यतिखेर मावि नै थियो, त्यसको इकाइ कमिटी अध्यक्ष भएर त्यहाँबाट आइसकेपछि भगरत ओड भन्ने एकजना दाईसँग मेरो चिनजान भयो, उहाँ काङ्ग्रेसी हुनुहुँदो रहेछ, अब म पनि त्यहाँबाट काङ्ग्रेसको पृष्ठभूमि बोकेर आएको मान्छे, यहाँ पनि उहाँसँग भेट भयो, अनि उहाँले विभिन्न किसिमका पार्टीका नेताहरू, तर दाईले भगरत दाईको लागि मेरो प्रणया दाई र म गुरु मान्छु उहाँलाई, उहाँले मलाई विभिन्न संस्थाका साथीहरूसँग, विभिन्न पार्टीका साथीहरूसँग सङ्घर्ष भेटघाट गराउनु भयो, र 2058 सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि 2058 साल श्रावण 32 गते मलाई स्मरण छ अहिले पनि, स्वच्छ मुक्त राष्ट्र भनेर पहिलो घोषणा गर्नुभयो उहाँले, किनकि उहाँकै जिल्ला सुदूरपश्चिमका 9 जिल्लाको उहाँ प्रतिनिधित्व गरेर गएको व्यक्ति, उहाँको जन्मथलो डडेलधुरा भए पनि जितेको थलो डडेलधुरा भए तापनि उहाँले त्यहाँबाट जितेर गइसके पश्चात उहाँले त्यो घोषणा गर्नुभयो, उहाँ दोस्रोचोटि प्रधानमन्त्री भयो, यो स्मरण छ मलाई। त्यसपछि सुदूरपश्चिम तात्यो एक किसिमले, किनकि देशको प्रधानमन्त्रीले यस्तो भाषण गर्नु भनेको, यस्तो सम्बोधन गर्नु भनेको हाम्रो लागि के हो है भनेर लागे, र यसमा उहाँको भाषण पश्चात ठ्याक्क तपाईँको 2058 सालकै भदौमा हाम्रो बैतडी जिल्ला जगन्नाथ मन्दिरमा प्रवेश गर्ने र होटलहरूमा छुवाछुत मुक्त गर्ने सबै जातिहरूको एउटा सार्वजनिक संस्था भनेर उल्लेख गर्नुभएको थियो प्रधानमन्त्रीज्यूले। त्यो गरे पश्चात सुदूरपश्चिममा दलित आन्दोलनको लहर यतिसम्म चल्यो कि जो हामीले अब सुदूरपश्चिमको मान्छेहरूलाई थाहा नै छ, गौरा जाँदा त्यसो भेल उद्यो त्यस किसिमले उर्ल्यो, र एनजिओ एनजिओहरूले पनि त्यही आधारमा हाम्रो दलित आन्दोलन चल्यो, र यो भन्नुको अर्थ मात्र यो हो कि दलित आन्दोलन त्यहाँबाट पुगिसके पश्चात हामी दलित अधिकार कर्मी भन्न चाहने व्यक्तिहरूले पैसोको भर भन्दा पनि आफ्नो हितका लागि केही गरे भए, अहिले लोकसेवा आयोगको रिजल्टमा हेर्ने हो भनेपछि दलितको पर्सेन्ट भनेको 9% छ, हामी अधिकार कर्मी भन्छौँ 2058 मा 22% थियो हाम्रो, अब त बढेर 68 मा त 25 पुग्यो होला, तर नेपाल सरकारमा हाम्रो आरक्षित कोटा भनेको 9% राखेको छ, र 68 को जनसङ्ख्याले तपाईँको 13.4 भनेर दलितको जनसङ्ख्या गर्यो, र यसमा हाम्रा दलित अधिकार कर्मीहरूलाई म गुनासो कसरी गर्न चाहन्छु भने जसरी हामीहरूलाई गुमराहमा राख्यो, हामीले दलित आन्दोलनमा राख्छौँ, हामी केही गर्ने व्यक्ति हो, दलित आन्दोलनमै नलागेको भए हामीले केही गरेको भए यहाँ धेरै जसो व्यक्तित्वहरूमा नाम लिन चाहन्न उहाँहरूको, तर उहाँले धेरै प्रगति गर्यो। तर म के चाहन्छु भने हामीले मैले व्यक्तिगत रूपमा दशरथ ओडले कञ्चनपुरमा आइसकेपछि केही नगरे तापनि धेरै जसो साथीहरूसँग परिचय भयो।
तपाईँले आफ्नो जीवनमा जुन भोकाई भोग्नु भएको छ के सिकायो जिन्दगीले तपाईँलाई खास गरी?
विशेष गरी म एउटा किसान दलितमा पनि पीडितको छोरो, मेरो खानदान नै भनेको एउटा काठ व्यवसायको रूपमा परिचित। बुवाले भन्नुहुन्थ्यो हामी अजय मिरुको चाहिँ दरबारी हौँ, हामीले उनको मर्मत गर्ने काम, काठ गर्ने, काठको काम गर्ने, दरबार फुट्यो भने केही गर्ने। त्यहाँबाट सरिसकेको व्यक्ति मेरो मावलीमा काँसा पितलको काम गर्ने थिए अरे। त्यसपछि बुवाले त्यहाँबाट त्यो पेसा सिक्नु पऱ्यो, हाम्रो पेसा लोभ भयो, आफ्नो जातीय पेसा लोभ भयो। त्यो लोभ भइसकेपछि दुईवटा दाईहरू, मेरो आदरणीय दाईहरूलाई म सम्मान गर्न चाहन्छु र यो रेडियो मार्फत भन्न चाहन्छु, उहाँहरूले चाहिँ मध्ये माइलो दाईले पहिले स्कुल जानुभयो, अहिले म पढेको मेरो गाउँको विद्यालय अहिले निमावि भइसक्यो, डागेश्वरी मावि। 2046 साल मलाई अहिले याद छ, यो 2046 सालको चैत्र 24 गते त्यो हाम्रो गाउँको विद्यालयले एक कक्षा सञ्चालन गर्ने कोटा डन्डा जिल्ला शिक्षा कार्यालय दियो अरे। त्यसपछि मलाई पनि गाउँका सबै साथीहरूले जाने भने, र मलाई लाग्छ त्यतिखेर हाम्रो गाउँमा पनि सायद पञ्चायत व्यवस्था थियो होला, किनकि 2046 चैत्र 26 गते पञ्चायत व्यवस्था ढल्यो भन्ने हामीले अहिले पढ्छौँ। र तत्पश्चात त्यो स्कुलमा भइसकेपछि गाउँका मुखियाहरूले, तपाईँको गाउँका त्यतिखेर सदस्यहरू, वडा अध्यक्षहरूले, छोरो बढी भइसक्यो किनकि म 7-8 वर्ष भइसकेका थिएँ, दाइ चाहिँ देवल पढ्नुहुन्थ्यो, अहिले देवल उच्च माविको नामले छ, र बुवाले मान्नु भएन एकजना छोरो त, अब मेरो ठुलो दाई चाहिँ हामी दुई दाई भन्दा अलि उमेरमा पक्का हुनुहुन्थ्यो, दाईको बिहे भइसक्नु भएको थियो, र दाईले बुवाले चाहिँ मान्नु भएन, किनकि गाउँको स्कुलमा कहाँ छोरोलाई पढाउने, एउटा चाहिँ गाई गोरु हिँड्ने चाहिन्छ भनेर म गोठालोको रूपमा राखिएँ घरमा। तर मलाई चाहिँ पढ्ने त्यहाँ त्यतिखेर साह्रै इच्छा थियो। त्यसपछि एक वर्ष कट्यो, एक क्लासको परीक्षा हुँदै थियो, मैले आमासँग, मेरो आमा स्वर्गीय भइसक्नु भयो 2049 साल माघ 16 गते आमा बित्नु भयो, म त्यतिखेर मलाई लाग्दछ म 5-4 कक्षा पास गरेर 5 पुगेको थिएँ 49 सालमा। आमासँग भन्दाखेरि आमाको मन चाहिँ आमाकै मन हुन्छ भन्ने मैले, किन आमा नहुँदाको पीडा हो, र आमाको आमाले चाहिँ मलाई एक कक्षामा इक्जाम गर्न दिन लगाए 2047 सालमा। त्यसपछि म 48 तिन कक्षामा भर्ना भएँ, र त्यतिखेरसम्म मलाई लाग्दछ बुवाले र दाईहरूले चाहिँ मलाई विश्वास गर्नुभएको थिएन, तर आमाको चाहिँ विश्वास थियो यो पढ्छ है के गर्छ भनेर। र म 3 क्लासमा फर्स्ट भएँ, कक्षामा फर्स्ट भएपछि आमाले मलाई यति मुसार्नु भयो, यस्तो भन्नुभयो कि मेरो छोरो फर्स्ट भयो, 3 क्लासमा फर्स्ट भयो है, आमाले यति खुसी मान्नु भएको थियो। र यो अवस्थामा रेडियो एफएम लगायत म कहिलेकाहीँ डोटेलमा गीतहरू लेख्छु, प्रोग्रामहरूमा जान्छु, अहिले मेरो आमा भएको भए कति मलाई खुसी लाग्थ्यो भन्ने लाग्छ कि मलाई। तर तत्पश्चात म पढ्दै गएँ, मैले 10 कक्षा पास गरेँ, अनि बुवाले एकचोटि मलाई भन्नुभएको थियो कि हेर छोरा, कहिले पनि अर्का छोरी बहिनीमा आँखा लाउनुहुन्न र अर्काको खसेको धन चाहिँ राख्नुहुन्न। म अहिलेसम्म बुवाको यो प्रेरणा चाहिँ अहिले पनि लिइरहन्छु, किनकि उहाँले भन्नुभएको कुरोलाई, र बुवाले र म दाईहरूले सोचेको कुरा एउटा नगर्न सकेको मात्रै के हो भनेपछि मैले सरकारी जागिर खान सकिनँ।
तपाईँको इच्छा थियो सरकारी जागिर खान?
सरकारी जागिर खाने मेरो इच्छा थिएन। मेरो गाउँ भनेको वार्ड नम्बर 3 कालाकोट भनेकै धेरैजसो मास्टरहरू भएको थियो, र धेरैजसो आर्मी, मेरो बुवाले उतिखेर साइसेना भन्नुहुन्थ्यो, आर्मीमा जागिर खाएको बुवालाई साह्रै मन परेछ, र बुवाले भन्नुहुन्थ्यो छोरोले पढेपछि म आर्मीमा जागिर खुवाउँछु। तर देशमा चलेको सशस्त्र द्वन्द्वको कारण आइसकेपछि 2052 माओवादी आइसकेपछि बुवाले त्यो सपना छोड्नु भयो, र छोरोले चाहिँ, बुवाले साइन्स भन्ने शब्द बुवा आफू पढे लेख्नु भयो भने साह्रै ठुलो मान्छे हुन्छ साइन्स पढेको भन्ने इच्छा थियो। छोरोलाई साइन्स पढाएर गाउँमा मास्टर बनाउन सक्यो भने चाहिँ मेरो धोको हट्छ है भन्ने बुवाको इच्छा थियो। र मलाई मेरै डन्डा जिल्लाको सदरमुकाममा अहिले महेन्द्र उच्च माविमा आइएडको पढाइ हुँदाहुँदै पनि बुवाले मलाई तराई पठाउनु भयो र दाईहरूलाई भनेर। त्यतिखेर मैले पढ्ने बेला 56 सालमा चाहिँ दाईले चाहिँ 4,000 रुपियाँ अर्कोबाट कर्ज निकालेर पठाउनु भएको थियो मलाई पढ्नु। उहाँबाट आइसकेपछि शिक्षक सफलताको कथा बोकेर आएको मान्छे अहिले हुँदाहुँदा म लाग्दछ म धेरै जोको साथी भएको छु। पहिले विद्यार्थीको साथी थिएँ, त्यसपछि राजनीतिको साथी भएँ, त्यसपछि केही नसिप नचलेपछि एनजिओमा लागिसकेपछि घरजम जोडिसकेँ, विदेशी डलरहरूले संसार नै पाउन सकिन्छ भनेर सोचेँ, बिहे गरेँ। बिहे गरेपछि 60 सालमा बिहे गरेँ, बिहे गरिसकेपछि एनजिओमा लागेँ, त्यतिखेर राम्रै थियो। तर मलाई लाग्दछ भने एउटा हिन्दी उखान छ, म भाइकै आगे मर्दाङ्गिनी, बाउकै आगे धन, माकै आगे प्यार, र मैले आमाको अगाडिको माया मैले गुमाइसकेका थिएँ, र भाइको अगाडि मर्दाङ्गिनी भनेको म श्रोताहरूलाई भन्न चाहन्छु कि मेरो ज्यान त्यति दुब्लो पातलै छ, भाइको अगाडि मैले मर्दाङ्गिन सकिनँ र बाउको अगाडि धन पनि कमाउन सकिनँ। तर मैले यहाँ अन्तर्वा पनि भनेको छु, एउटा के भन्छन् भने चाहिँ बुवा धर्मशास्त्रमा पनि हुन्छ, तर अहिले उहाँ सम्झिनु भयो छोरोले यो गर्यो, संसारको मान्छेहरूले भन्छ नि छोरोले यसो गरिरहेछ है, मैले लेबरी गर्दा बुवाको चित्त दुख्यो, र अहिले म नगरपालिकामा हुँदा पनि धेरैजसो मान्छेहरूले भन्छ तेरो छोरो नगरपालिकामा छ है हाम्रो लागि के गरिरहेको छ, मैले गर्न त केही गरिरहेको छैन, म आफ्नै स्वार्थको लागि छु भन्न चाहन्छु, किनकि म त्यहाँ लेखापढी व्यवसायिक भएको कारणले लेखापढी व्यवसायको काम भनेकै जसको काम गरे उसको पैसा लिने हो, हामी न सरकारतिर छौँ न जनतातिर छौँ, हुँदा हुँदै पनि कसै मान्छेको कहीँनिर गाह्रो पऱ्यो, मेरो चिनेको मान्छे छ, बुवाको चिनेको मान्छे छ, मेरै पहाडको मान्छेको पनि मलाई लाग्छ डलधराको मान्छे कञ्चनमा बढी लगाएको छ, उनीहरूको जग्गा जमिनकै केही काम पर्छ अथवा केही काम पर्छ भनेपछि तेरो छोरोले यसो काम गरिदियो है भनेर बुवालाई भनेपछि बुवाले मलाई भन्नुहुन्छ म पहाड गए बेला फलाना मान्छेले तेरो नाम लिइरहेको थियो है, म त्यसैमा सन्तुष्ट छु, तर मलाई लाग्दछ कि मैले आमाको माया त पाउन सकिनँ, दाइहरूको प्यार, मलाई लाग्दछ आमा बितिसकेपछि मेरै भाउजूले मलाई आफ्नै काखमा राखिकन मेरो कपालको जुम्रा टिपिदिनु भएको छ, यति माया गर्नुभएको छ, दाइहरूले माया गर्नुभएको छ, म साह्रै खुसी छु, कोट्याउन चाहन्छु यसपालि भतिजोको दुईवटा भतिजोको बिहे भयो सँगै दुईजनाको, र दाइले यस्तो अडान गर्यो कि दुईवटा छोराहरूको सँगै बिहे गर्ने भनेर हामीले पहाडमै बिहे गर्यौँ, किनकि बुवा उतै हुनुहुन्छ, हामी दुई भाइ तराईमा छौँ, जेठो दाइ र म, बुहारीहरू आइसकेपछि हामी चुलोमा बसिरहेको थियौँ, अनि मेरो जेठो भाउजूले के भन्नुभयो भनेपछि हाम्रो अब सुदूरपश्चिममा देवर भन्ने अनि अहिले बाबु भन्ने चलन चलाएको छ, गोसी भन्नुहुन्थ्यो, गोसी हाम्रै काखमा हुर्किया हुन् भन्दाखेरि बुहारीको अगाडि मलाई अलिकति लाज लाग्यो कि किनभने अब बुहारीकै अगाडि भाउजूले यसो भन्यो, तर भाउजूले के भनेपछि हेर जसरी हाम्रो छोराहरूसँगै हामीले देवरलाई पाल्यौँ तर यिनीहरूलाई तिमीले हेला गर्नुहुन्न भने चाहिँ मलाई अलिक गर्व लाग्यो कि आमा समान भाउजूले यो शब्द भन्नु भनेको मलाई ठुलो लाग्यो, र यो मेरो पारिवारिक कुरो मात्र होइन दलित आन्दोलनलाई जोड्ने भने विक्रम सम्वत 1872 सर्वोच्च विश्वकर्माले चलाएको दलित आन्दोलन र 2007 सालमा नेपालका राजनीतिक पार्टीहरूले चलाएको देशको आन्दोलनमा अन्तराल छ, तर हाम्रो दलित आन्दोलन ज्यूका त्यौँ छ, किनकि 52 सालमा म 7 क्लासमा पढ्थेँ, मेरै अगाडि माओवादीको आन्दोलन उठिसके पश्चात पनि छुवाछुत केही अन्त्य भयो होला, तर पुरी र बाहुनले गर्ने छुवाछुत, बाहुनले छेत्रीलाई गर्ने छुवाछुत, कामीले दमाईलाई गर्ने छुवाछुत, दमाईले सारिकलाई गर्ने छुवाछुत यथावत छ, किनकि घर घरमा छ यो कुरोलाई हामीले जडैदेखि उखाल्न सक्यौँ भनेपछि मलाई लाग्दछ हुन्थ्यो, तर दलित आन्दोलन एउटा के हो भनेपछि दलितहरू भनेर हामी हेपिए चेपियौँ, म एउटा कुरा के जोड्न चाहन्छु, धर्मशास्त्रले के भनेको छ, जात भनेको मात्रै दुईवटा छ, महिला र पुरुष, सृष्टि गर्ने ब्रह्माले नै दुई भाइ छोरा र तीन भाइ छोरी जन्माएको, र अहिले हामीले हेर्दाखेरि यो म कहाँनिर वैज्ञानिक र तपाईँको धार्मिक कुरोलाई कहाँनिर जान चाहन्छु भने चाहिँ वैज्ञानिकले पनि जसरी महिलाको सङ्ख्या बढी नै देखाइरहेछ, हाम्रो कम्प्युटरले देखाइरहेछ, र उतिखेरैको धर्मशास्त्रले पनि भनेको छ कि महिलाको सङ्ख्या बढी नै थियो, र जात भनेको मात्रै जात छ, चारवटा जातमा के छ भने एउटा अन्डाबाट हुने जात, एउटा हामीले कलमे सार्छौँ तपाईँ जसलाई तपाईँको हाम्रो पहाडमा मेल भन्छन्, अनि त्यो अर्कोमा छार्यो भने त्यहाँ नाशपाती हुन्छ, एउटा जराबाट हुने जात, र चौथो जात भनेको हाम्रो शरीरमा जुम्रा उपिया हुन्छ, किनकि हामीले वैज्ञानिकहरूले परजीवी भन्छ उसलाई, त्यो चारवटा जात, र 36 वर्ण भनेको के भने धर्मशास्त्रले कदेखि ज्ञानसम्म भएका जो 36 वर्ण हामीले पढिरहेछौँ त्यो 36 वर्ण, र यसलाई लिएर मनोस्मृतिदेखि लिएर तपाईँ जस्ती मनले के कसरी बिगार्यो भनेपछि चार जात भनेको हाम्रो धर्मशास्त्रले भनेको भने तापनि ब्राह्मण छेत्री वैश्य शूद्र र 36 वर्ण भनेको हाम्रो यो भित्रका विभिन्न जातहरू जो ब्राह्मणभित्र पनि एउटा जात छ तपाईँको वैश्यभित्र पनि जात छ शूद्रभित्र पनि जात छ अनि ठकुरीभित्र पनि तपाईँको जात छ अनि दलितहरू पनि विभिन्न किसिमका जातहरू यो 36 वर्ण हो किनकि मनोस्मृतिलाई टेकेर उहाँले जो एक किसिमको बनाउनु भयो त्यो अहिलेको संविधान अनुसार र हामीले त्यही भनिरहेको छ 4-36 वर्णको फुलबारी हो पहिले जस्ती मल्लले दलितहरूमाथि कहिले पनि नटुङ्गिने एक किसिमको दाग लगाइदियो यो प्रति म खेदप्रकट गर्न चाहन्छु र हाम्रा दलित अगुवाहरू र मलाई लाग्दछ विभिन्न पार्टीमा लागेका दलित अगुवाहरूले हामीलाई यस किसिमले चेपे कि उहाँहरूले हामीलाई विभिन्न पार्टीको भातृ सङ्गठन हुँदै मलाई लाग्दछ कि दलित भनेको एउटा जात पनि होइन तर नेपाल सरकारले हामीलाई मोहर लगाइसके पश्चात हामीले विभिन्न पार्टीको होइन दलित भनेको हामी स्वस्थ रूपमा हामी अगाडि लाग्ने हो
दलितहरूको अवस्था अहिलेको वर्तमान अवस्थामा के पाउनुहुन्छ
विशेष गरी दलित आन्दोलनकै नाममा नेपालमा आइएनजिओहरूले प्रवेश निषेध गरे एक किसिमले प्रवेश निषेधै भन्छ त्यसलाई गरिसके पश्चात र दलित आन्दोलन सुस्त भएको छ आउने पैसा पनि तपाईँको अर्कै मुभमेन्टमा गयो र अहिले तपाईँको दलित आन्दोलनकै नाममा आउने पैसा पनि मलाई लाग्दछ आउँदैन र जो नेताहरू तपाईँको जस्तै 10-7 वटा डोडाधराको कानाकोटबाट कञ्चनपुर झऱ्यो कञ्चनपुरबाट धनगढी पस्यो धनगढीमा केही कमायो त्यसपछि काठमाडौँ गयो राजधानीमा यही सिस्टमले मान्छेहरूले चलिरहेका कारणले र दलित आन्दोलनमा पैसा आउनु छोड्यो र विशेष गरी हामीले आन्दोलनका लागि तपाईँको आइएनजिओले सहयोग दियो त्योभित्र कर्मचारीहरू राख्नु पऱ्यो अभियानकर्ताहरू राख्नु पऱ्यो अनि त्यसपछि अभियानकर्तासम्म पुग्दाखेरि 50,000 खर्च भयो हुँदाहुँदा समुदायसम्म केही नआउने कारणले गर्दाखेरि दलित आन्दोलनमा शून्यता चाहियो किनकि जसरी पार्टीको आन्दोलनमा मलाई म हजुरहरूलाई जोड्न चाहन्छु र श्रोताहरूलाई जोड्न कहाँनिर चाहन्छु भनेपछि, जसरी 2004 सालमा अलिअलि भूकम्प आयो देशको राजनीतिमा र 7 सालमा नेपालको राजनीतिक आन्दोलन भइसके पश्चात प्रजातन्त्रको उदय भयो, तत्पश्चात उतार चढाव आउँदा आउँदा 46 सालमा जनआन्दोलन भइसके पश्चात, पहिलो जनआन्दोलन भइसके पश्चात माओवादीले पनि के चित्त बुझेन, 62-63 आन्दोलन आयो, मधेसीहरूले आफ्नो आन्दोलनलाई उठाए र उनीहरूले सहयोगपूर्ण रूपमा, मलाई स्मरण छ म 12 कक्षामा पढ्थेँ, 2057 साल तपाईँको श्रावण 2 गते मुक्त कमैया मुक्त गर्यो नेपाल सरकारले, मुक्त कमैया गरिसके मुक्त गरिसके पश्चात पनि उहाँहरूले जो युनिटी गर्यो, जो सङ्गठन गर्यो, कञ्चनपुरमा एउटा मुक्त कमैया कुटियो भनेपछि दाङमा जुलुस भयो, त्यो दलितहरूमा एकता छैन, त्यो दलित एकता नहुनुको कारण मलाई लागेको भनेकै जो विभिन्न जातहरू बनाइदियो, विश्वकर्मालाई सार्कीसँग नछुने, सार्कीलाई दमाईसँग नछुने, दमाईलाई फेरि सार्कीसँग नछुने, यो हामीभित्रैको मलाई लाग्छ, हामीले पछिल्लो इतिहासलाई नकोट्याउँ, पछिल्लो समय भनेको तपाईँको कला कौशल, एउटा देउताको गजुरको माथि चढ्ने झन्डा जसलाई हामीले सुदूरपश्चिमको भाषामा नेजा भन्छौँ, त्यो चढ्ने बनाउने मान्छे त्योभित्र प्रवेश गर्न पाउँदैन, त्यहाँको मूर्ति बनाउने त्योभित्र प्रवेश गर्न पाउँदैन, पहिलो बाजा बजाउने मान्छे अगाडि जान्छ तर उसलाई छोछुतको व्यवहार गरिन्छ, यो सुदूरपश्चिममा अहिलेसम्म यो चलिचलेकै छ, किनकि देव देवताको भूमि देवभूमि भनेर सुदूरपश्चिमलाई चिनिन्छ र हाम्रो नेपाललाई काष्ठ मण्डपको सहर भनेको कुन हो यो अहिलेसम्म तपाईँको इतिहासमा लेखिएकै छ, अहिलेसम्म हामीले पढ्यौँ, मलाई लाग्दछ हाम्रो छोरालाई त्यो पनि पढ्नुपर्छ, काष्ठ मण्डपको देश भनेको नेपाल अहिले सामान्य ज्ञानकै एउटा उत्तर बनाइदिएको छ, यसरी यो हिन्दू राष्ट्रभित्रको सुदूरपश्चिम पनि देव देवताको कारणले गर्दाखेरि पछिल्लो समय पनि दलित आन्दोलनले माथि उड्न सकेन, किनकि 2-4 मान्छेहरू 9% आरक्षणको भरमा सभासद भए, 1-2 मन्त्री भए, यसपालि माओवादीले फोर मन्त्री बनाइदियो एकजना हाम्रो शालीजीलाई, मलाई लाग्दछ हामीले यो विभिन्न किसिमको क्राइटेरिया दलित आन्दोलनभित्रको दलित आन्दोलन गरिसकेपछि तपाईँको दलित वर्ग उत्थान उत्पीडित उपेक्षित दलित वर्ग उत्थान विकास समिति, हेर्नु त नाम कति ठुलो बनाएको छ, दलित वर्ग उत्थान उत्पीडित उपेक्षित विकास समिति, जसलाई हामीले दलितहरूले हातभरिको एउटा नामलाई एउटा वित्तमा बनाउनु परेको छ, विकास समिति मात्रै भन्छौँ, राष्ट्रिय दलित आयोग, राष्ट्रिय दलित आयोगको अहिलेसम्म तपाईँको अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक आयोग अनि तपाईँको मानवाधिकार आयोग संवैधानिक आयोग, जसको सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय कञ्चनपुरमै छ हाम्रो मौजदात, अनि दिपायलमा त्यसको कार्यालय छ, अनि मानवाधिकार आयोगको एउटा कार्यालय नै उत्खेरै धनगढीमा खुलिसक्यो, तर सुदूरपश्चिम लगायत मलाई लाग्दछ जहाँ त हामीलाई सुदूरपश्चिम लगायत सबै ठाउँमा दलित भनेको यो मान्छे हो भन्ने सबलाई थाहा छ, तर फेरि पनि के भन्छ भनेपछि आयोगमा सेनामा प्रहरीमा खुल्दा यो जात सिफारिस गरेर ल्याउनुहोस् है, त्यो सिफारिस गर्दाखेरि यो दलित जातलाई सिफारिस गराउँदाखेरि, किनकि कामी भनेपछि नेपालभरि सबले जान्छ, दमाई भने सबले जान्छ, सार्की भने सबले जान्छ, तर पनि हामीले यो आफूले भोगेको पीडा दोहोऱ्याउने कोट्याउँदाखेरि हामीलाई दुःख लागिरहेको छ, र अहिले अब प्रोसेस 7 प्रदेश भयो, मलाई लाग्दा के भने दलित आयोग संवैधानिक आयोग हो भनेपछि 7 प्रदेशमा यसको शाखा खोलोस्, घरमा हुने काम गाउँमा हुने काम घरमा होस् र घरमा हुने काम गाउँमा होस्, गाउँमा हुने काम सदरमुकाममा होस्, सजिलै उपाय अब सङ्घीयता भन्यो, किनकि सजिलैको लागि हामीले सुदूरपश्चिमको 7-9 जिल्ला जोडेर सदरमुकाम हाम्रो सुदूरपश्चिम कुनै जिल्लामा पनि होस् त्यो भए पनि सजिलो, हामीले राहदानी लिएकाले फलाउने ठाउँमा गएपछि जहाँ हाम्रो 100 रुपियाँले मात्रै काम चल्छ, 200 रुपियाँले मात्रै काम चल्छ, काठमाडौँ जाँदाखेरि हामीलाई 10-12 हजार रुपियाँ नभइकन पासपोर्ट बनाउनै सकिन्न, यसरी हामीले सजिलो होस् भन्नका लागि अब दलित आयोग त दलित आयोगमा प्रमाणित हुनुपर्छ या त स्थानीय निकाय, स्थानीय निकायमा के भन्छ भने धेरैजसो हाम्रो दलितका जातहरू दलित आयोगले बनाइदिएको निर्देशिकाभित्र छैन, ती जातहरूलाई प्रमाणित गराउँदाखेरि दलित संस्थाहरूलाई सिफारिस गर्नुपर्छ, मलाई लाग्छ कञ्चनपुरमा 1-2 दलितको अधिकारभित्र काम गरेका संस्था भएको अब हराइसके, दलित संस्थाहरू यसरी हराउनु मलाई दुःख लागेको छ, गरिदिनेहरूले सिफारिस गर्दैनन्, दलितहरूको संस्था छैन, 2-4 संस्था होलान्, उनीहरूले अहिले पनि गरिरहेछन्, त्यो उनीहरूको कर्तव्य पनि हो, गर्नु पनि पर्दछ लाग्दछ मलाई, तर हामीले यस किसिमले पीडा भोगिरहेका छौँ भनेपछि नेपाल सरकारमा हामीले आन्दोलन गरेकै अहिलेसम्म हामी हाराहारीमा दलितको जनसङ्ख्या 2068 अनुसार 25% पुगिसक्यौँ, किनकि हामी 58 थियौँ भनेपछि अहिले 2% त बढ्यो होला, तर हामी अहिलेसम्म 9 छौँ, र एकचोटि म पनि यसै गरी पत्रकारको एउटा भूमिका गरेर केही कार्यक्रम चलाएँ मैले 1 मैले हाम्रो आदरणीय दाजु त्यतिखेर सभासद हुनुहुन्थ्यो हरि श्रीपालजीलाई सोधेँ, दाइ तपाईँको यो कार्यक्रम छ र तपाईँले यसरी भूमिका त्यहाँ निर्वाह गर्नुहुन्न किनकि दलितको बारे बोल्नुहुन्न, उहाँले के भन्नुभयो हेर भाइ हामीले भन्नु र विशेन्द्र पासवानले भन्न फरक लाग्छ भन्यो, किनकि त्यतिखेर 2065 सालमा दलितको कोटा एमबिएस कोटा 9% झारेको थियो, त्यो 9% झारिसके पश्चात विशेन्द्र पासवान एक्लैले संविधान सभा घेराउ गरेर 13% बनाउनु भयो, त्यही कुरोलाई मैले लिएर हाम्रो आदरणीय दाजु हरिश भाइलाई भनेको थिएँ, तर उहाँले के भन्नुभयो हामी र उहाँमा फरक छ, उहाँ भनेको सिङ्गो मान्छे। मैले के भने पछि उहाँसँग मैले इन्टरनलमा पनि कुरो गरेँ, अन्तर्वार्ता हाम्रो सकेपछि दाई तपाईँ भनेको उहाँ एक्लो होइन, तपाईँ एक्लो हो, उहाँ एउटा सिङ्गो पार्टीको एउटा मान्छे पनि उहाँले आफ्नो कुरोकानी राख्नुभयो त्यहाँनिर र उहाँले भनेको कुरा पुरा गर्नुभयो, तपाईँले सक्नु भएन। हामीले मलाई के लाग्दछ भने चाहिँ दशरथ वार्ड लगायत हामी दलित अधिकारको चाहिँ दशरथ वार्ड पनि कसैद्वारा परिचालित छ, तर हामीले चाहिँ कसैको पुच्छर भएर यो आन्दोलनमा लाग्ने होइन। स्वस्थ रूपमा कञ्चनपुरमा एउटा दलितलाई पीडा भयो भनेपछि झापा सुनसरी मोरङको दलितलाई पीडा होस् न, यो रुटिन हामीले बनाइसकेका थियौँ, तर रुटिन हाम्रो गयो। किनकि 2062-63 आन्दोलन पश्चात 2064 सालमा हाम्रो शैलेश्वरी मन्दिरको घटना भयो, त्यो मन्दिरको घटनाको बेला हामीले देशभरिमै आन्दोलन गऱ्यौँ। किनकि मलाई अहिले मलाई ग्लानी आउँछ, किनकि हामी त्यतिखेर आन्दोलन डलरको भरमा गरिरहेका थियौँ। मलाई आदरणीय नेताजी हेरोडी मार्फत के भन्न चाहन्छु, कञ्चनपुर लगायत र यो देशभरि र मलाई लाग्दछ यो सुदूरपश्चिममा रेडियो सुनिन्छ, यो लगायत सुन्ने मान्छेले पनि सुनौँ कि हामीले डलरको भरमा भने आफ्नो जातीयता र बुत्ताबलको भरमा आन्दोलन गरौँ भन्ने मलाई लाग्दछ।
अब हामी कार्यक्रमको अन्ततिर पनि आइरहेका छौँ, दोस्रोजी मेसेजका रूपमा के दिन चाहनुहुन्छ?
म अन्तमा श्रोता मित्र लगायत सम्पूर्ण मेरा आदरणीय श्रोता मित्रहरूलाई के भन्न चाहन्छु भनेपछि हामीले एउटा कुरो के हो भनेपछि जहाँ नपुगे रवि उहाँ पुगे कवि भन्ने एउटा उखान छ, र म पहिले पढ्दाखेरि यो कसैले भनेको हो कि अहिले अनुभव गर्दाखेरि के हुन्छ भनेपछि हामीले पढाइ लेखा नै सबभन्दा ठुलो कुरो छ। पढे लेखेर भुवन सिंह विश्वकर्मा त्यसै अस्ट्रेलिया गएका मान्छे होइनन्, उनी नपढे लेखे दशरथ वार्ड त अस्ट्रेलिया गएको छैन, किनकि हामीले पढ्नु लेख्नु आफ्नो किसिमले छ। र म एउटा सानो कुरा के जोड्न चाहन्छु भने दलितहरूमा एउटा बानी के भइसकेको छ भनेपछि म हेपिएको जात, म चेपिएको जात, मेरो छोराहरूले पढेर के हुन्छ, मैले पढेर के गरेँ, त्यो हामीले भन्ने होइन। म पनि एउटा जात हो, म पनि एउटा मान्छे हो। मान्छे जन्मदाखेरि एउटा सानो बच्चालाई, दुइटा बच्चा एउटा ब्राह्मण एउटा दलितको बच्चालाई राख्दाखेरि, टेबलमा राख्दाखेरि, एउटा सुत्केरी बेडमा राख्दाखेरि त्यो बच्चा उनले चिन्न सक्दैन, किनकि उनीहरूको जात छुट्टी आउँदैन। त्यो भनेको हामीले पछाडि बनाएको कल्चर हो। यो पछाडिको कुरोलाई छोडेर हामीले पढ्नु लेख्नुपर्छ, र पढ्नु लेख्नु यति मात्रै होइन कि म यो रेडियो सुन्ने सबै सम्पूर्ण साथीहरूलाई के चाहन्छु भने यहाँको माहौल मैले हेरिसकेपछि धेरैजसो कुलतमा लागेका साथीहरू छन्, उहाँहरूलाई पनि के भन्न चाहन्छु भने हामी मरेको होइन, हामीलाई कसैले मारेको छ, हामी मर्न चाहन्नौँ र हामीले लाग्नुपर्छ। जुन दिन हाम्रो बोल्नेवाला निस्किन्छ त्यो दिन कसैले रोक्न सक्दैन, र हामीले सही किसिमले लाग्नुपर्छ, र ठुलो कुरा शिक्षामा हामीले जोड दिनुपर्छ। र अर्कोतिर हाम्रो के हो भनेपछि राजनीति पार्टीमा पहिलो प्राथमिकता नेपालको लागि भइसकेको छ। राजनीति पार्टीमा साथीहरूले जुन ठाउँमा लागेका छौँ दुइटै किसिमले लाग्नुपर्छ, र दशरथ वार्ड लगायत हामीले के गर्नुपर्छ भनेपछि जहाँ हामी छौँ हाम्रो पकड चाहिँ बनाइराख्नु पर्दछ। र हामीले यो मात्रै बिर्सनु हुन कि म कुन समुदायबाट आएको हो, म फलानु कसको छोरो हुँ, र म यो मानेमा खुसी छु कि मलाई माया गर्ने एउटा मैले गृहिणीको रूपमा कमै पढे लेखेको पनि श्रीमती पाएको छु, र माया गर्ने बुवा मेरो हुनुहुन्छ 73 वर्षको हुनुहुन्छ, बुवाले अहिलेसम्म मलाई प्रेरणा दिइरहनुहुन्छ, लाग्नु छोड्नुहुन्न है, लागिरहनुपर्छ। हामीले कसैलाई देखाउनलाई होइन देशलाई देखाउन, र दशरथ वार्ड भनेपछि एउटा कुन कन्दरामा व्यक्ति जन्मिएको व्यक्तिले चाहिँ यतिसम्म गरिसक्यो है, दशरथ भन्दा त हामी चाहिँ पढे लेखेका छौँ, दशरथले इन्टर मात्रै पढ्यो, हामी चाहिँ मास्टर डिग्री गरेर हामीले डक्टर हुनुपर्छ है भन्ने साथीहरूले, र दलित भाइ बहिनीहरूलाई म के अनुरोध गर्न चाहन्छु भनेपछि हामीले चाहिँ पढ्नु लेख्नु ठुलो कुरो हो र आफ्नो मिसनलाई छोड्नुहुन्न। सम्पूर्ण मित्रहरूलाई अग्रजहरूलाई यही सन्देश दिन चाहन्छु।
कार्यक्रम नाली बेलीको आजको निर्धारित समय सकिन लागेको छ, तपाईँहरू पनि यसरी आफ्ना जीवनमा भोगेका भोकाईहरूलाई सार्वजनिक गर्न चाहनुहुन्छ, भन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ 0995-25-707 वा 0995-21-615 फोन गर्नुहोला, र आगामी साताको ठिक बिहिबारसम्मका लागि आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुरेन्द्र पालपाली पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार।